यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले मुलुकमा शान्ति सुव्यवस्था र अमन चयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन आम नागरिकसँग अपील गरेको छ। गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी आफ्ना आवाज शान्तिपूर्वक राख्न र विरोधका कार्यक्रमहरूलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ। नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवं छलफल मार्फत समाधान गर्न सरकार सधैँ सकारात्मक रहेको उल्लेख गर्दै गृह मन्त्रालयले धरना, जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र सम्वादका माध्यमबाट समस्याको समाधान खोज्न अनुरोध गरेको हो। नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्ति सुरक्षाको अवस्था सामान्य बनाउन र आगामी फागुन 21 गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। देशमा शान्ति सुरक्षा बहाली गर्दै घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सरकारवाला तथा आम नागरिक समेतको दायित्व भएको मन्त्रालयले उल्लेख गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले सरकार आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले विदेशस्थित नेपाली दूतावास र नियोगका प्रमुखहरूलाई हिजो भर्चुअल सम्बोधन गर्नुहुँदै हालै भएको जेएनजी प्रदर्शनपछिको नयाँ राजनैतिक परिवेश र त्यसपछि गठन भएको अन्तरिम सरकारले गरिरहेका कामहरूबारे दूतावास र नियोगका प्रमुखहरूलाई जानकारी गराउने क्रममा निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो। प्रधानमन्त्री कार्कीले आन्दोलनका कारण उत्पन्न अवस्था क्रमशः सकारात्मक लयमा फर्कँदै गएको, आर्थिक गतिविधिहरू पूर्ववत रूपमा सञ्चालन भइरहेको भन्दै सम्बन्धित मुलुक र सरकारवालाहरूबीच सन्देश प्रवाह गर्न निर्देशन दिनुभयो। उहाँले आन्दोलनका कारण केही प्रभावित भएको पर्यटन क्षेत्र पनि पुनः लयमा फर्किसकेकाले नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न पनि निर्देशन दिनुभयो। हालैको प्रदर्शनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरूको पुननिर्माण गर्न सरकारले पुननिर्माण कोष खोलेको बारेमा प्रचार प्रसार गरी सहयोग जुटाउन पहल गर्न प्रधानमन्त्रीले विदेशस्थित नेपाली नियोगका प्रमुखहरूलाई निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। भर्चुअल सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले ठूलो संख्यामा नेपाली समुदाय विदेशमा रहेकाले उनीहरूलाई राज्यका तर्फबाट दिइने सेवा प्रवाहमा तदारूकता देखाउन पनि निर्देशन दिनुभएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा असोज 30 गते राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एउटा वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दलहरूलाई आसन र निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले जानकारी दिनुभयो। आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दललाई पत्राचार गरेको छ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवाले आज दिउँसो 1 बजेका लागि बैठक बोलाउनु भएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा पछिल्लो अवस्था, आगामी निर्वाचन, समसामयिक राजनीति लगायतका विषयमा छलफल हुनेछ। नेपाली कांग्रेसले पछिल्लो विकसित अवस्थाबारे छलफल गर्न आगामी आइतबार केन्द्रीय समितिको बैठक बोलाएको सन्दर्भमा आज सभापति देउवाले पदाधिकारीहरूसँग छलफल गर्न लाग्नु भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा 2 पूर्व मन्त्रीसहित 7 विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ता एवं तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रंजिता श्रेष्ठ समेत 7 विरूद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको हो। तत्कालीन मन्त्री गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरूवा थमौतीका लागि घर जग्गा व्यवसायीसँग 53 लाख रूपियाँ घुस लिएको र भूमि आयोगको सदस्य बनाउन 25 लाख रूपियाँको घुस डिल गरेको अडियो समेतलाई अनुसन्धान गरेका आधारमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। आयोगले तत्कालीन मन्त्री गुप्ता विरूद्ध 78 लाख, पूर्व मन्त्री श्रेष्ठ विरूद्ध 78 लाख, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी विरूद्ध 53 लाख, घर जग्गा व्यवसायी सुजन कुमार तामाङ विरूद्ध 78 लाख, प्रतिवादी खम बहादुर पुन विरूद्ध 25 लाख, प्रतिवादी एम कुमारी गुरूङ विरूद्ध 78 लाख, तुलसीराम बुढामगर विरूद्ध 78 लाख रूपियाँ बिगोसहित कसुर तथा सजायको माग दावी गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। कोशी प्रदेश सरकारले केही दिन अघि बाढ़ी पहिरोले भत्काएका र बगाएका सबै घरहरू पुननिर्माण गर्ने जनाएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा हिजो बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले सबै घर बनाउने निर्णय गरेको हो। विपदमा सबैभन्दा बढ़ी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन शुरू गरिने कोशी प्रदेश सरकारले जनाएको छ। घरहरूको सम्पूर्ण विवरण संकलन गर्ने र निर्माण कार्य अघि बढ़ाउँदै लैजाने परिषदको बैठकले निर्णय गरेको हो। बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारलाई सिफारिश गर्ने निर्णय पनि गरेको छ। सरकारले हालैको बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क संरचना पुननिर्माण गर्न 12 अर्ब 38 करोड़ रूपियाँ लाग्ने अनुमान गरेको छ। अवरूद्ध सड़क संचालनलाई पहिलो प्राथमिकता दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनसूनजन्य विपदबाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सड़कहरू, बेली ब्रिज र स्थायी पुल निर्माणका लागि 10 अर्ब 68 करोड़ रूपियाँ लाग्ने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढ़ी पहिरोबाट क्षति पुगेर अवरूद्ध भएका सड़कको संचालनलाई पहिलो प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेको जानकारी दिनुभएको छ। अवरूद्ध सड़कहरू यथाशक्य चाँडो संचालन गर्न उपकरण सहितका जनशक्ति परिचालन गरिएको मन्त्री घिसिङले बताउनुभयो। अविरल वर्षाले क्षतिग्रस्त रसुवाको स्याप्रु रसुवागढ़ी सड़क खण्ड मरमत शुरू गरिएको छ। सड़क मरमतका लागि गोसाईकुण्ड गाउँपालिका र सड़क विभागको डोजर परिचालन भएको छ। याङयाङदेखि रसुवागढ़ीसम्मको 16 किलोमिटर सड़कको 20 भन्दा बढ़ी स्थानमा पहिरोले क्षति पुर्याएपछि संयुक्त रूपमा मरमत शुरू गरेको गल्छी त्रिशुली मैलुङ स्याप्रुवेशी सड़क सुधार आयोजनाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन 21 गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउने मुख्य जिम्मेवारी कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय समाचार समिति रासको हिजो अवलोकनपछि मन्त्री खरेलले तोकिएको मितिमा चुनाव गर्ने, भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने र जेएनजी आन्दोलनमा भएको जनधनको क्षतिका विषयमा अनुसन्धान गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने सरकारको प्राथमिकता रहेको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले जनमतमा आधारित स्वच्छ राजनैतिक प्रतिस्पर्धा मार्फत राजनैतिक निकासको प्रक्रियामा सहभागी हुन सबै राजनैतिक दल र समूहलाई आग्रह गरेको छ। सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, विधिको शासन कायम गर्नु, सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनैतिक प्रतिस्पर्धा मार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका निकायको दायित्व हुने र त्यस्तो प्रक्रियालाई सघाउनु आम नागरिकको कर्तव्य हुने आयोगले उल्लेख गरेको छ। नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउन 3 वटा राजनैतिक दलले बहुमत सांसदको हस्ताक्षरसहित दावी पेश गरेका छन्। प्रदेश प्रमुख समक्ष नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादव र जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले हस्ताक्षर गरी बुझाउनु भएको दावी पत्रमा नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम मधेश प्रदेश सरकारका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता यादवलाई नियुक्त गर्न माग गरिएको छ। मधेश प्रदेश सभामा नेकपा एमालेका 23, नेपाली कांग्रेसका 22 र जनमतका 13 गरी 58 जना प्रदेशसभा सदस्य रहेकाले सभामा कायम रहेको कुल सदस्य संख्याको बहुमत भएकाले नयाँ सरकार गठनका लागि माग दावी गरिएको नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले जानकारी दिनुभयो। मुख्यमन्त्री सतीश कुमार सिंहले गत भदौमा जेएनजी आन्दोलनका क्रममा राजीनामा दिने घोषणा गरे पनि प्रदेश प्रमुख समक्ष हालसम्म राजीनामा नगर्नु भएको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिई कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन्। कोशी अस्पतालमा जेएनजी क्लिनिक सञ्चालनमा ल्याइएको छ। भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनका क्रममा भएका घाइतेहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर रूणा झाले जानकारी दिनुभयो। ऊर्जा, जलस्रोत, सिंचाइ, भौतिक पूर्वाधार, यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङसँग नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीका आवासीय प्रतिनिधि योको सुका नेतृत्वको टोलीबीच हिजो भेटवार्ता भएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदजन्य घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ। सिंहदरबारमा हिजो बसेको क्लस्टर र को लिड्समा रहेका विभिन्न निकायहरूसँगको समन्वय बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले अन्तर निकाय समन्वय गरी विपदबाट बढ़ी प्रभावित भएका जिल्लामा दोहोरो नपर्ने गरी एकद्वार प्रणाली मार्फत राहत क्रियाकलाप केन्द्रित गर्न सबै लीड्स र को लीड्स निकायहरूलाई अनुरोध गर्नुभयो। नागरिक अगुवाहरूले राजनैतिक दलहरूलाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोले देशभरका खानेपानी तथा सरसफाई प्रणालीमा पुगेको क्षतिको विवरण संकलन प्रक्रिया शुरू गरेको जनाएको छ। विभाग अन्तर्गत देशभर 15 खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका र ती कार्यालयहरूले खानेपानी तथा सरसफाईको क्षेत्रमा पुगेको क्षति विवरण संकलन गरी विभागमा पठाउन परिपत्र गरिएको महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो। सरकारले सबै स्थानीय तहमा आयुर्वेद केन्द्र पुर्याइएको जनाएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक श्यामबाबु ठाकुरले मुलुकका 753 स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो। यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान अस्ट्रेलिया र अमेरिकाका 3 वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको नोबेल पुरस्कार छनौट समितिले घोषणा गरेको छ। पुरस्कार समितिका अनुसार मेटल अर्ग्यानिक फ्रेमवर्क एमओएफ को विकास गरेका जापानका सुसुमु किटागावा, अस्ट्रेलियाका रिचर्ड रफसन र अमेरिकाका ओमर यागीलाई सन् 2025 को नोबेल रसायन तर्फको पुरस्कार दिने घोषणा गरिएको हो। र आईसीसी T20 विश्वकप क्रिकेट छनौट खेलमा नेपाल विजयी भएको छ। ओमानको अल अमेरत स्थित ओमान क्रिकेट एकाडेमी 1 हिजो सम्पन्न खेलमा नेपालले कुवेतलाई 58 रनले पराजित गरेको हो। नेपालले प्रस्तुत गरेको 142 रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको कुवेत 18.1 ओभरमा सबै विकेट गुमाएर 83 रनमा समेटिएको थियो। कुवेतका लागि ओपनर क्लिन्टो आन्टोले 26 तथा यासिन पटेलले 19 रन जोड़े। बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललित नारायण राजवंशी र रोहित पौडेलले समान 2-2 विकेट लिए भने कुशल भुटेल, सोमपाल कामी र नन्दन यादवले 1-1 विकेट लिए। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 7 खेलाड़ी गुमाउँदै 141 रन बनाएको थियो। नेपालका लागि कुशल भुटेलले सर्वाधिक 66 रनको योगदान दिए। उनले 56 बलमा 3 छक्का र 3 चौकासहित 66 रन बनाए। त्यस्तै गुलशन झा र दिपेन्द्र सिंह ऐरीले समान 20-20 रन जोड्दा कप्तान रोहित पौडेलले 16 रन बनाए। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।